यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। पछिल्लो 24 घण्टामा थप 1814 जना कोरोना संक्रमण मुक्त। कोरोना संक्रमणबाट निको हुनेको संख्या 28,941। काठमाडौँ उपत्यकामा 354 सहित आज थप 980 जनामा संक्रमण पुष्टि। संक्रमितको कुल संख्या 46,257। वीर अस्पताललाई कोविड अस्पतालको रूपमा संचालन गर्ने सरकारको निर्णय। र समुद्री आँधी हाइसेनबाट बच्न 2,00,000 भन्दा बढ़ी मानिसलाई बासस्थान छाड्न जापान सरकारको निर्देशन। अब समाचार विस्तारमा। पछिल्लो 24 घण्टामा थप 1814 जनामा कोरोना भाइरस 14 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले थप 1814 जना संक्रमणबाट मुक्त भएसँगै हालसम्म निको हुनेको कुल संख्या 28,941 पुगेको जानकारी दिनुभयो। यस्तै कोरोना भाइरस संक्रमणका कारण आज थप 9 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या 299 पुगेको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले मोरङ र झापाका 64 र 45 वर्षीय महिला, मोरङका 45 वर्षीय पुरूष, पर्साका 77 वर्षीय, धनुषाको 65 वर्षीय, काठमाण्डुका 74 वर्षीय, 68 वर्षीय र 85 वर्षीय पुरूष र चितवनका 70 वर्षीय गरी 9 जना पुरूषको मृत्यु भएको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार गत 24 घण्टामा देशभरका विभिन्न प्रयोगशालामा 10,382 जनामा गरिएको परीक्षणमा 980 जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या 46,257 पुगेको मन्त्रालयले जनाएको छ। यस्तै आज काठमाण्डुमा 290 जना, ललितपुरमा 32 जना र भक्तपुरमा 32 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै सक्रिय संक्रमितहरू मध्ये 174 जनाको आईसीयू र 27 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्केकाहरूले मृत्युको मुखबाट बाँचेर आएको र संक्रमित हुँदाका अनुभव कहाली लाग्दो भएको सुनाउने गरेको स्मरण गर्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले संक्रमितहरूको अनुभव सुनेर सजगता अपनाउन आग्रह गर्नुभयो। यसै गरी प्रवक्ता गौतमले कोरोना संक्रमित हुँदा अग्रपंक्तिमा काम गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सबैले उत्प्रेरणा दिनुपर्ने मत जोड़ दिनुभयो।
कोरोना संक्रमण मुक्त हुनुभएका व्यक्तिहरू कोरोनाको विरूद्धको जीत होइन, म त मृत्युको मुखबाट बाँचेर आएको भनिरहनु भएको सुनिरहेकै छौ। संक्रमण निको भएर आउनु भएकाहरूले कोरोना संक्रमण भई सकेपछि आउने सामाजिक, शारीरिक र मानसिक समस्या शब्दमा बयान गर्न सकिँदैन भन्नुहुन्छ। कोरोना संक्रमण हुनु भएकाहरूको अनुभव सुनौ र सिकौ। हामीलाई संक्रमित हुँदा अरू कसैले साथ दिँदैन, दिने हुने स्वास्थ्य कर्मीहरू, सुरक्षाकर्मी र अग्र पंक्तिमा काम गर्ने साथीहरू, आफन्त र छरछिमेकी हुन्। त्यसैले उहाँको उच्च सम्मान गरौं।
प्रवक्ता डाक्टर गौतमका अनुसार सरकारले वीर अस्पताललाई कोविड अस्पतालको रूपमा संचालन गर्ने र वीर अस्पतालबाट दिने नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट संचालन गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी विभिन्न शिक्षण संस्थाहरूमा स्वास्थ्यका विभिन्न विधाहरूमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले आवश्यकता अनुसार कोविड-19 रोकथाम र नियन्त्रणमा सम्झौता गरी कार्य गर्ने गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ। कोविडका सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्न मन्त्रालयका विशेषज्ञ डाक्टर महेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरिएको पनि प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हालसम्म कोरोना संक्रमणको कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा कोरोना उब्जाइएको समस्या हो भनेर सामाजिक सञ्जालहरूमा भ्रम छर्नेलाई कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो।
अहिलेसम्म पनि कोरोना उपचारको लागि कुनै पनि औषधि पत्ता लागेको छैन र कुनै पनि भ्याक्सिन पत्ता लागेको छैन। कोरोना भ्रम हो, यो उब्जाइएको समस्या हो भनेर सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूले बोलिरहनु भएको छ। त्यसरी बोल्ने मान्छेहरूलाई कानून अनुसार कार्यवाही हुने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराउँदछ। त्यसकारण कसैले पनि बिना आधार बिना तथ्य विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले भनेका आधिकारिक कुराहरू बाहेक अरू कुराहरू चाहिँ नराख्नु हुन र भ्रम नछर्नु हुन समेत हामी अनुरोध गर्दछौं।
त्रिवी शिक्षण अस्पताल र धुलीखेल अस्पतालमा 60 बेडको आईसीयू सञ्चालन गर्न अर्थ मन्त्रालयबाट बजेट निकासा भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको भन्दै विभिन्न जिल्लामा लकडाउनको स्वरूप परिवर्तन गर्दै निषेधाज्ञाको अवधि थप गरिएको छ। धनुषा जिल्लामा कोरोनाको संक्रमणको जोखिम कायमै रहेको भन्दै एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले आज मध्यराति 12 बजेदेखि लागू हुने गरी भदौ 28 गते मध्यराति 12 बजेसम्म निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयो। दाङमा भदौ 28 गतेसम्म लकडाउन थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले स्वरूप परिवर्तन गरेर बिहान 5 बजेदेखि 12 बजेसम्म बजार खोल्ने, निजी सवारी साधन जोर बिजोरमा चलाउने र सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने गरी निर्णय गरेको प्रमुख जिल्लाधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो। डडेलधुरामा जारी निषेधाज्ञालाई भदौ 31 सम्म थप गरिएको छ। जिल्ला स्तरीय कोविड 19 जोखिम व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै बिहान 6 बजेदेखि साँझ 7 बजेसम्म सम्पूर्ण पसल सञ्चालन गर्ने गरी निषेधाज्ञालाई भदौ 31 गतेसम्म थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्लाधिकारी बाबुराम अरियालले जानकारी दिनुभयो। यता राष्ट्रिय व्यापार संघले काठमाण्डुमा निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ। संघले आज काठमाण्डुका सहायक प्रमुख जिल्लाधिकारी जीवन दुलाललाई भेटेर कोरोना भाइरसको बढ़दो संक्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापारी व्यवसायहरू समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प खोज्न आग्रह गरेको हो। कोविड 19 संक्रमण बढ़दै जाँदा प्रदेश 2 मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोस्ट दोब्बर भन्दा बढ़ी पढ़ाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट बीओपी को अहिलेको संख्या 50 मा 73 थपेर 123 पुर्याउन लागि सशस्त्र प्रहरी बल प्रदेश नम्बर 2 छिन्नमस्ता वाहिनी कार्यालय बर्दीवास महोत्रीले जनाएको छ। नेपाल प्रहरीका 2100 भन्दा बढ़ीमा कोरोना देखिएको छ। गत जेठको पहिलो साता एक प्रहरीमा कोरोना देखिएकोमा सावनपछि भने संक्रमण दर ह्वात्तै बढ़ेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 2161 संक्रमित प्रहरी मध्ये 950 जना निको भएर कार्यक्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कठायतले जानकारी दिनुभयो। कोरोना भाइरसका कारण विद्यालयको पढ़ाई रोकिएपछि कतिपय बाल बालिका दूर शिक्षाबाट अध्ययन गरिरहेका छन् भने केहीले घरै बसेर सो अध्ययन गरिरहेका छन्। अभिभावक भने बाल बालिकाको सिकाई लामो समय रोकिएकोमा चिन्तित बनेका छन्। ओखलढुङ्गाबाट संवाददाता पूर्ण प्रसाद न्यौपानेको रिपोर्ट।
कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउनको सबैभन्दा बढ़ी असर शैक्षिक क्षेत्रमा परेको छ। दिनहुँ विद्यालय गएर ज्ञान आर्जन गर्ने विद्यार्थीहरू 6 महिना यता घरभित्रै छन्। विद्यार्थीहरूले घरैमा उपलब्ध किताब, रेडियो, टेलिभिजन र इन्टरनेटका माध्यमबाट जसोतसो पढ़िरहेका छन्। तर अभिभावकलाई भने आफैले पढ़ेको प्रभावकारी नहुने र लामो समय घरमा बस्दा बालबालिका कुलतमा फस्ने चिन्ता छ। सुनकोशी गाउँपालिका साथ च्यानमका थमराज कार्की।
कन्ट्रोल गरेर नसकिने अवस्था हुँदो रहेछ। विद्यार्थीहरू युवातास लतमा फस्ने सम्भावना पनि यसले व्यापक बनाउँदै लगेको मैले देख्छु।
विद्यार्थीहरूले विगतमा पढे सिकेका कुरा घरैमा अभ्यास गरिरहेका छन्। अभिभावकले सहजीकरण पनि गरिरहेका हुन्छन्। यो विधि विद्यालयमा शिक्षकले पढाए जस्तो प्रभावकारी नभएको माने भन्ज्याङ गाउँपालिकाका लोकेन्द्र अधिकारी बताउनुहुन्छ।
समूहमा पढ्दाखेरि सामूहिक मूल्याङ्कन हुँदो रहेछ अनि सामूहिक पढाइ हुँदो रहेछ। साथीहरूसँग बस्दाखेरि उनीहरूले केही भाषा सिक्ने रहेछन्। अभिभावकले गाली गर्दा के
लामो समय विद्यालय नखुलेपछि बालबालिकाको पढ्ने बानी छुट्दै गएको छ। कोरोनाको संक्रमण बढ़िरहेकाले तत्काल विद्यालय खोल्ने वा खोलिहाले पनि सहज रूपमा पठन पाठन हुने अवस्था छैन। अहिलेको जटिल अवस्थामा बालबालिकाको सिकाईलाई निरन्तरता दिन अभिभावकको भूमिका महत्वपूर्ण हुने सुनकोशी गाउँपालिका शिक्षा शाखाका प्रमुख विवेक तामाङको भनाइ छ।
कुन समयमा आफ्नो विद्यार्थीले के गरिरहेको छ मध्यस्थ गर्नको भूमिका अभिभावकले निर्वाह गर्न सकिन्छ। जस्तै विद्यार्थीले मार्क परेको बेला विद्यालयको शिक्षकहरू मार्फत सहजीकरण गरी विद्यार्थीको समस्या चाहिँ सम्बन्धित विशेष शिक्षकले राखेर पनि त्यो शिक्षण सिकाइसँग सम्बन्धित समस्या समाधान गर्न सकिन्छ।
एक दिन पनि विद्यालय नखुल्दै चालू शैक्षिक सत्रको आधा समय सकिएको छ। गत वर्षको एसई परीक्षा नै नभई नतिजा प्रकाशन भए जस्तो यस वर्षको शैक्षिक सत्र पनि विद्यार्थी भर्ना नै नभई सकिएला भन्ने चिन्ता अभिभावकमा छ। पूर्ण प्रसाद नेउपाने, रेडियो नेपाल, ओखलढुंगा।
कृषि सामग्री कम्पनी लिमिटेडले तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि ठेक्का सम्झौता रद्द गरेको छ। शारदा प्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टीपर्चेज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी रफत जफत गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले आज एक प्रेस विज्ञप्ति जारी गरी ठेक्का लिएका कम्पनीले गरेको लापरवाहीलाई कार्यवाही स्वरूप ठेक्का रद्द गरेर धरौटी रकम जफत गरिएको उल्लेख गर्नुभएको छ। जनता र राज्यलाई हानि पुर्याउने खालका कुनै पनि गतिविधिप्रति मन्त्रालय सधैँ चनाखो हुने बताउनुभयो। 50,000 मेट्रिक टन यूरिया मल ल्याउनका लागि गत पुष 28 र माघ 4 गते गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए। दुवै कम्पनीले गरेको ठेक्का सम्झौता अनुसार गत सावन 10 गतेसम्म पहिलो लट तथा भदौ 20 गते भित्र सबै मल ल्याइसक्नुपर्ने थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले आयुर्वेद, योग तथा ध्यान जस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपील गर्नुभएको छ। महोत्तरीको बर्दीवास 3 स्थित आफ्नो आवास स्थलमा प्रेस संगठन नेपाल जिल्ला प्रतिनिधि संघको सामूहिक भेटघाटमा उहाँले COVID-19 संक्रमणको जोखिम बीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताउनुभयो। चुनौतीपूर्ण अवस्थालाई अब अवसरका रूपमा ढाल्न सरकारले शिक्षालाई वैकल्पिक पद्धतिका आधारमा सिक्ने सिकाउने विधि अवलम्बन गर्न अपील गरिसकेको पनि मन्त्री पोखरेलले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। मध्य पूर्वका चार देशमा लागू हुने आईएलओ को परियोजनाका लागि गैर आवासीय नेपाली संघले परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग छलफल गरेको छ। मध्य पूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै वहाँले कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमाझ गैर आवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। वहाँले महामारीका बेला विदेश स्थित गैर आवासीय नेपाली संघ र विदेश स्थित नेपाली दूतावास बीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ। यस वर्ष मच्छिन्द्रनाथ रथ यात्रा गरेर विगतका वर्ष झैं गाबहाल हुँदै मंगल बजार, सुन्धरा, लगनखेल र अन्तमा जावला खेल पुर्याउने सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको 16 खुट्टे पार्टीसम्म तानेर राख्न लागि हो। विगतका वर्ष झैं यस वर्ष टोल टोलमा रथ यात्रा गर्न नसकेकाले देशमा कुनै अनिष्ट नहोस् भनेर हिजो र अस्ति क्षमा पूजा गरिएको थियो। यसैबीच स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारेको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुन सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी यही भदौ 26 गतेसम्म सुरक्षा व्यवस्था कड़ा पारिएको ललितपुरका प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। ललितपुर महानगरपालिका भित्र यही भदौ 26 गतेसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एक ठाउँमा 5 जना भन्दा बढ़ी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको उहाँले बताउनुभयो। पर्वतको पाङ गाउँमा मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि कार्यक्रम लागू भएपछि त्यहाँका किसानहरू आत्मनिर्भर बन्न थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
एकै नासले मिलेको फाँट र फाँटमा एकै लहर जस्तै देखिने मिलाएर बनाइएका घरले आकर्षक मानिने पर्वत जिल्लाको पाङ गाउँ अब तरकारी उत्पादनमा पनि प्रसिद्ध बनेको छ। मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँको रूपमा घोषणा गरेर गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कार्यक्रम लागू भएपछि गाउँलेको कृषि कर्मको दैनिकी नै फेरिएको छ। हरेक घरका टनेलमा लटरम्म टमाटर फलेका छन्। एउटा टनेलबाट कम्तीमा पनि 70,000 भन्दा बढी नकमाउने भेट्न मुस्किल छ। मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि कार्यक्रमले बिहेपछि श्रीमानको कमाईमा नै भर पर्ने महिलाहरूको सोच परिवर्तन गर्दै आफू पनि अहिले तरकारी खेतीबाट नै आत्मनिर्भर बनेर श्रीमानसँग पैसा माग्न छोडेको बताउनुहुन्छ कृषक प्रेम कुमारी पौडेल। अर्का कृषक पोषनाथ सुवेदी पानीको व्यवस्थापन गर्न सक्ने हो भने अझ बढी उत्पादन गर्न सकिने बताउनुहुन्छ।
वर्षको 1,00,000 जति अब आम्दानी निकालिएछ। हामीहरूले पानीकै असुविधा छ, पानी भयो अझ बढी निकाल्न सकिन्थ्यो।
त्यस्तै कृषक लक्ष्मी पौडेललाई पनि घर व्यवहार चलाउन सजिलो मात्र होइन, चामल किनेर भात खाने आधार नै टनेलमा लगाइएका तरकारीहरू भनेका छन्।
राम्रै फले 2,00,000-2,50,000 त्यति नै होला, त्यही आम्दानी होला का, त्यसमा त्यही उत्पादन हामीले पैसा पार्न सकिएला त्यस्तै टमाटरबाट।
मुख्यमन्त्री वातावरण मैत्री कार्यक्रमले यहाँका किसानलाई राम्रो प्रभाव पारेको र सहकारीमा आधारित यो कार्यक्रम मार्फत कृषकहरूले तरकारी र दूध उत्पादनमा बढी जोड दिएका छन्। उडाध्यक्ष देवेन्द्र सुवेदी,
यसको राम्रो प्रभावकारिता देखिएको छ, खास गरी तरकारी उत्पादनको क्षेत्रमा र यो दूध उत्पादनको क्षेत्रमा पनि राम्रो प्रभाव पारेको छ। सहकारी मार्फत यो कार्यक्रम चलेको छ। यहाँ
एक वर्षको अवधिमा करिब 85 घर धुरीले व्यावसायिक रूपमा आमदानी गरिरहेका छन्। गण्डकी प्रदेश सरकारले पहिलो वर्ष 30,00,000, दोस्रो वर्ष 15,00,000 गर्दै 5 वर्षमा बजेट शून्य बनाएर यो योजना पूरा गर्दैछ।
कञ्चनपुरको महाकाली नगरपालिकामा 4 स्क्रब टाइफसका बिरामी भेटिएका छन्। महाकाली नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उच्च ज्वरो आएका बिरामी मध्ये रगत जाँचको क्रममा आज थप 4 स्क्रब टाइफस देखिएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले जानकारी दिनुभयो। यसअघि सोही नगरपालिकाका 3 स्क्रब टाइफस देखिएको थियो। यस्तै डोटी जिल्लामा गत साउन यता 30 स्क्रब टाइफसका बिरामी फेला परेका छन्। स्क्रब टाइफसका बिरामीको संख्या बढ़दै गएपछि यसबाट बच्ने उपायका बारेमा स्वास्थ्य कार्यालय डोटी मार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले छुट्टा छुट्टै ठाउँबाट 26 लागू औषध अफिम सहित 5 पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका 9 जाजरकोट निवासी 37 प्रेम बहादुर सिंह, 40 मान बहादुर सिंह र 32 तप बहादुर सिंहलाई 16 अफिम सहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो। त्यसै गरी विशेष टोलीले नलगाड नगरपालिका 2 छेपका जाजरकोट स्थित सोही वडाको चाउले चौर निवासी 42 मान बहादुर विष्ट, तातो पानी गाउँपालिका 5 जुम्ला निवासी हरिचन्द्र डाङीलाई 10 लागू औषध अफिम सहित पक्राउ गरिएको प्रवक्ता बास्तोलाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी हाइसेनबाट बच्नका लागि जापानले 2,00,000 भन्दा बढ़ी मानिसलाई बास स्थान छाड्न निर्देशन दिएको छ। पश्चिमी जापानका कल कारखाना विद्यालय लगायत सबै हाइसेन आँधीबाट प्रभावित हुने डरले बन्द गरिएको छ भने ट्रेन सेवा र संयौं उडान हाललाई रद्द गरिएको छ। करिब 160 किलोमिटर प्रति घण्टाको रफ्तारमा आइरहेको आँधीले भीषण वर्षा र बाढ़ी निम्ताउने बताइएको छ भने यो आँधी पुनः त्यही रफ्तारमा दक्षिण कोरियातिर लाग्ने भएकोले दक्षिण कोरियामा पनि भारी सजगता अपनाइएको छ। यसैबीच उत्तर कोरिया सरकारले पूर्वी तटीय क्षेत्रमा मेसाक समुद्री आँधीबाट बच्न कुनै तयारी नगरेको आरोपमा स्थानीय अधिकारीहरूलाई कार्यवाही गर्ने भएको छ। उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीका पत्रिकाले स्थानीय अधिकारीहरू गैर जिम्मेवारी रहेको भन्दै कार्यवाही गर्ने समाचार छापेको छ। मेसाक समुद्री आँधीले बुनसान शहरमा ठूलो क्षति गराए पनि के कति हराए वा मरे भन्ने बारेमा केही खुलाइएको छैन। युरोपली युनियनको नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसिया विरूद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ। रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नभालिन विरूद्धको विष काण्ड बारे छिट्टै स्पष्टीकरण नदिए रूस विरूद्ध प्रतिबन्ध लगाउने जर्मनी विदेश मन्त्री हेइको मासले आज जर्मनीको दैनिक पत्रिका वाइल्डसँगको कुराकानीका क्रममा चेतावनी दिनुभएको हो। रूसी विपक्षी नेता र भ्रष्टाचार विरोधी अभियानकर्ता नभालिनीले गत महिना मास्कोका लागि भएको उडानमा बिरामी परेपछि विमानलाई आकस्मिक अवतरण गराए रूसकै साइबेरियाको एउटा अस्पतालमा भर्ना गरिएको थियो भने उनलाई पछि परिवारको रोधमा बर्लिन लगिएको थियो। संयुक्त राज्य अमेरिका र रसियापछि चीनले पनि पुनः प्रयोग गर्न सक्ने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आज सफलतापूर्वक पृथ्वीमा अवतरण गराएको छ। अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ। उक्त यान गत शुक्रबार जिकवान भूपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो तर गोप्य रूपमा विकास गरिएको सो अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालमा अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि 80% विदेशी लगानी भित्राउन सकिने प्रस्ताव गरिएको छ। पूर्व सचिव यज्ञराज गौतमको संयोजकत्वको हवाई नीति मस्यौदा समितिले नेपाली लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि आवश्यकता अनुसार कुल लगानीको 80% विदेशी लगानी भित्राउन सक्ने प्रस्ताव गरेको हो। यसैगरी समितिले आन्तरिक वायु सेवाका लागि 49% फ्लाइङ स्कूलका लागि 75% मरमत सम्भार उद्योगमा 75% र यात्रु सेवा सुविधा प्रदायक उद्योगमा 75% विदेशी लगानी भित्राउन सक्ने गरी हवाई नीतिको मस्यौदा सरकारलाई बुझाएको पूर्व सचिव एवं हवाई नीति मस्यौदा समितिका संयोजक यज्ञ प्रसाद गौतमले बताउनुभयो। नीतिको प्रस्तावित मस्यौदामा मन्त्रालय स्तरमा छलफल जारी रहेको र सुझावको लागि मस्यौदा मन्त्रालयको वेबसाइटमा राखिएको पर्यटन सचिव केदार बहादुर अधिकारीले जानकारी दिनुभयो। आइतबार नेपाली शेयर बजारको निफ्टी परिसूचक 10.45 अंकले घटेर 1,499.97 बिन्दुमा झरेको छ। आइतबार निफ्टीको प्री ओपनिङ सेसनमा बजार उच्च अंकले बढे पनि बजार खुलेदेखि परिसूचक निरन्तर ओह्रालो लागेको थियो। प्री ओपनिङ सेसनमा 2.78% बढेको निफ्टी परिसूचक कारोबारको अन्त्यमा 0.69% घटेर बन्द भयो। लगानीकर्ताहरूले प्रोफिट बुकिङ गर्दा आइतबार बजार घटेको बजारका जानकारहरूले बताएका छन्। अघिल्लो सातादेखि निरन्तर बढेको बजारमा अल्पकालीन लगानीकर्ताहरूले नाफा बुक गर्न थालेपछि बिक्रीमा चाप बढेको छ। आइतबार शेयर बजारमा 191 कम्पनीहरूका 34,863 पटकको कारोबारमा 2,78,23,77,000 रूपियाँ बराबरका 70,38,000 किता शेयरहरूको किनबेच भएको छ। नेपाली बजारमा सुनको भाउ आइतबार पनि ओह्रालो लागेको छ। गत बुधबारदेखि ओह्रालो लागिरहेको सुनको भाउ साताको पहिलो दिन तोलामा 300 रूपियाँले घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रति तोला 96,100 रूपियाँ र तेजाबी सुनको मूल्य प्रति तोला 96,600 रूपियाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढेर प्रति तोला 1,320 रूपियाँ निर्धारण भएको छ। राष्ट्रिय व्यापार संघले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। संघको टोलीले आइतबार काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर COVID-19 को बढ्दो संक्रमणसँगै निषेधाज्ञा लम्बिँदै जाँदा व्यापारी व्यवसायीहरू समस्यामा परेको भन्दै निषेधाज्ञाको विकल्प खोजेर व्यापार व्यवसायको वातावरण बनाउन माग गरेको छ।
नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फा र सशस्त्र प्रहरी बल एफएफ मिलेर काम गर्न सहमत भएका छन्। हलचुक स्थित एफएफको हेडक्वार्टरमा आइतबार भएको छलफलमा एफएफ एन्फासँग सहकार्य गरेर अघि बढ्न सहमत भएको हो। सहमति अनुसार ग्रास रूट फुटबलको विकास, युवा खेलाड़ीको विकास र खेलाड़ीको क्षमता अभिवृद्धि गर्न एन्फा र एफएफ बीच सहकार्य हुनेछ। छलफलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलको उत्तम भविष्यका लागि युवा खेलाड़ीको विकासमा ध्यान केन्द्रित रहेको बताउनुभयो। एफएफका महानिरीक्षक शैलेन्द्र खनाल कारणले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजना प्रति सकारात्मक रहेको बताउनुभयो। एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंहले एन्फाले तयार गरेको योजना प्रस्तुत गर्नुभएको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टीमका खेलाड़ीलाई तलब पठाउन शुरू गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट रकम प्राप्त भइसकै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाड़ीको खातामा पठाउन थालेको हो। क्यानका कोषाध्यक्ष रोशन सिंहले आइतबारबाट खेलाड़ीको तलब उनीहरूको खातामा जम्मा गर्न थालिएको जानकारी दिनुभयो। क्यानले खेलाड़ीको बैंक खातामा तलब पठाउने भन्दै खेलाड़ीलाई आवश्यक अनुसार बैंकको केवाईसी फारम भर्न समेत आग्रह गरेको छ। खेलाड़ीले वर्गीकरण सम्झौता भन्दा मासिक 10,000 बढ़ी रकम पाउने समेत कोषाध्यक्ष सिंहले जानकारी दिनुभयो। क्यानको पहलमा खेलाड़ीको मासिक तलब 10,000 बढ़ी पठाउन आईसीसी सहमत भएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारसखण्डका फिनिक्स कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। नयाँ बानेश्वरको थापा गाउँमा रहेको फिनिक्सले आइतबार 2 वर्षका लागि एमबीए कार्यक्रममा एम्बेसडर नियुक्त गरेको हो। फिनिक्स कलेज अफ म्यानेजमेन्टका डाइरेक्टर लक्ष्मण पोखरेल र पारसले सम्झौता पत्रमा हस्ताक्षर गरे। अस्ट्रेलिया विरूद्धको पहिलो टी20 खेलमा स्लो ओभर रेटका आधारमा इङ्ल्याण्डका खेलाड़ीलाई जरिवाना लगाएको छ, जसका कारण इङ्ल्याण्डका खेलाड़ीलाई म्याच फीको 20% जरिवाना तिर्नुपर्ने भएको छ। साउथ ह्याम्प्टनमा भएको खेलमा लक्ष्य भन्दा एक ओभर स्लो रेटमा बलिङ गरेको भन्दै एम्पायर फ्यानलले जरिवाना लगाएको हो। आईसीसीको नियमको आर्टिकल 2.22 का अनुसार 20% जरिवाना लगाएको हो।
अब मौसम आगामी 24 घण्टामा देशभर सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ सहित 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। पछिल्लो 24 घण्टामा थप 1814 जनामा कोरोना संक्रमण मुक्त। कोरोना संक्रमणबाट निको हुनेको संख्या 28,941। काठमाडौँ उपत्यकामा 354 सहित आज थप 980 जनामा संक्रमण पुष्टि। संक्रमितको कुल संख्या 46,257। वीर अस्पताललाई कोविड अस्पतालको रूपमा संचालन गर्ने सरकारको निर्णय। र समुद्री आधी हाइसेनबाट बच्न 2,00,000 भन्दा बढ़ी मानिसलाई वासस्थान छाड्न जापान सरकारको निर्देशन। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।